नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 91.100 र 103 MHz अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले खोटाङ स्थित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको सुशासन र समृद्धिमा गर्दै रहेको कार्यबारे चर्चा गर्दैछौ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित छ। यो नगरपालिका समुद्री सतहबाट 2983 मिटर सम्मको उचाइमा रहेको छ। यस पालिकाको कुल क्षेत्रफल 246.51 वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकाको कुल जनसङ्ख्या 43,295 रहेको छ। यो पालिका पहाडी भूभागमा अवस्थित छ। जम्मा 15 वडामा विभाजित यो पालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूले चर्चित रहेको छ। गत वर्ष बाँस सम्मेलनकै कारण यो नगरपालिका चर्चामा रहेको थियो। साथै यस पालिकामा बाँसको पर्याप्तताले बाँसबाट विभिन्न फर्निचर यसै पालिकामा निर्माण भई सिप र रोजगारलाई समेत जोडेको पाइन्छ। कृषि बालीको प्रचुर उत्पादन हुने गरेको यस पालिकाका कृषि बाली बाँदरको कारण क्षति हुने गरेकोले यसले बसाई सराईको चुनौतीलाई पनि निम्ताएको भेटिन्छ। यसका लागि पालिकाले समयमै उचित उपायको अवलम्बन गर्नुपर्ने अर्को चुनौती थपिएको छ। यसै नगरपालिकाको मजुवागढी किराँतहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थान हो। यहाँ हरेक मङ्सिरे पूर्णिमा र वैशाखी पूर्णिमामा साकेला धौली र उभौलीका सांस्कृतिक कार्यक्रम हुने गर्दछन्। रूपाकोट डाँडाबाट खोटाङ, उदयपुर, ओखलडुङ्गा, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाहरूको अधिकांश ठाउँहरूको दृश्यहरू एकैसाथ अवलोकन गर्न सकिने भएकोले रूपाकोटलाई प्राकृतिक भ्युटारको रूपमा पनि लिने गरिन्छ। खोटाङकै अर्को धार्मिक एवं ऐतिहासिक हलेसी तुवाचुङ नगरपालिका दिक्तेलसँगै जोडिएको छ। पूर्वी पहाडी भेगको करिब केन्द्रमा रहेको यस दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको विकासको सम्भावनालाई मध्य पहाडी राजमार्गको विस्तारले सहज बनाएको देखिन्छ। कृषि, पशुपालन, नगदेबाली तथा लघु उद्यमको क्षेत्रमा यस पालिकाले महत्वपूर्ण सम्भावनाहरू बोकेको छ। कृषि उपज उत्पादनबाट जीवन निर्वाहदेखि जीवन स्तर उकास्न समेत टेवा पुगेको छ। खास गरी कफी, सिमी तथा दुग्धजन्य उत्पादनमा यो नगरपालिका अगाडि देखिन्छ। यही सन्दर्भमा खोटाङ स्थित दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको पछिल्लो विकास अवस्था बारे अहिले हामीसँग पालिकाका प्रमुख तीर्थराज भट्टराई कुराकानीमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
धन्यवाद अधिकार।
हजुर, यहाँ चाहिँ दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाको प्रमुख भएर नेतृत्व सम्हालेको पनि 4 वर्ष बितिसकेको छ। प्रारम्भिक चरणमा यहाँले योजनाबद्ध विकास गर्दछु, सुशासनको पक्षमा सेवा प्रवाहलाई पनि छिटो छरितो ढङ्गबाट गर्छु भन्ने प्रतिबद्धता जनाउनु भएको थियो। सुशासनको पक्षमा के कस्ता काम गर्नु भएको छ, यहीँबाट सुरु गरौँ त।
धन्यवाद। वास्तवमा यहाँले अत्यन्तै महत्वपूर्ण विषय उठाउनु भएको छ। अहिले नागरिकलाई समयमा सेवा दिन सक्यो भने, उहाँहरूले चाहेको समयमा उहाँहरूले नगरपालिकाबाट सेवा लिन सक्नुभयो भने पनि एउटा सुशासनको माध्यम भन्न सक्दछ। हामीले निर्वाचित भएर आएपछि 100% सुशासन दिएका छौँ त म भन्दिनँ, तर हामीले नागरिकलाई भरसक सुशासनमा डोर्याउने प्रयत्न र कोसिस गरिरहेका छौँ। कतिपय नागरिकहरूले सुशासन भएन भनेर प्रश्न पनि उठाउनु भएको छ। मैले स्पष्ट भन्नुपर्छ, हाम्रा कमजोरीहरूलाई हामीले घोत्रिएर कसरी समाधान गर्न सकिन्छ र सुशासनमा कतै हामीले कमजोरी गरेका छौँ भने कसरी हामी त्यो कमजोरीलाई चाहिँ स्वीकारेर आगामी दिनमा नागरिकलाई सेवा प्रवाह गर्न सक्छौँ र सुशासन स्थापना गर्न सक्छौँ भन्ने विषयमा हामी सचेत भएर काम गरिरहेका छौँ।
हजुर, नागरिक तहबाट गुनासोको आधारमा रहेर गुनासोलाई अवलम्बन गर्दै सुधारको बाटो पनि तय गर्न सकिन्छ नि, नगरपालिकाले यसतर्फ काम गरेको छैन?
पक्कै पनि हामीले गरेका छौँ। अब धेरै गुनासाहरू आउँछन्, सबै गुनासाहरू सम्बोधन गर्न पनि सकिँदैन, किनभने नगरेको कुरा हामीले गरिरहेछौँ भन्न सकिँदैन, भन्नु पनि हुँदैन। त्यसकारणले नागरिकका गुनासालाई भरसक सम्बोधन गर्ने प्रयत्न गर्छौँ। कतिपय गुनासाहरू नीतिभन्दा बाहिर गएर आएका, समयमा चाहिँ काम भएन, कर्मचारीले काम गरेनन्, जनप्रतिनिधिहरूले हाम्रो माग सम्बोधन गरेनन् भन्ने गुनासाहरू पनि आउँछन्। ती गुनासा भनेका कानुनले दिने कि नदिने, हामीले हाम्रो व्यवहार या चाहिँ आर्थिक रूपले चाहिँ हामीले उहाँहरूलाई सहयोग गर्न सक्ने कि नसक्ने धेरै कुराहरू हुन्छन्। अब हामीले चाहिँ सहज ढङ्गले यो काम भएन मात्रै भन्छौँ, तर प्रक्रियागत ढङ्गले हामी गयौँ र प्रक्रियागत ढङ्गले आएको कामलाई हामीले कति अल्झाउने काम गऱ्यौँ, यसको भिन्नतालाई पनि हामीले हेर्नुपर्छ। र स्वाभाविक रूपमा नागरिकका सबै गुनासाहरूलाई सम्बोधन गर्न सकिएको छैन, सम्बोधन गर्ने कोसिस चाहिँ हामीले गरेका छौँ।
हजुर, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक अनि महिलाहरू जो चाहिँ अशक्त रहेका छन्, त्यस्तोहरूलाई सेवा प्रवाह गर्दाखेरि छुट्टै देशको अवधारणा अनुसार गर्नुभएको छ कि होइन? सोलो डोलो सबैलाई गरिन्छ तर प्राथमिकतामा उहाँ पर्नुहुन्छ, के भन्न सकिन्छ?
हाम्रो यो नगरपालिकाको कार्यालयको संरचना कस्तो छ भने अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गर्नको लागि हामीले सहज ढङ्गले गर्ने अवस्था छैन। त्यो भनेको हाम्रो यो भवनको बनावट, हाम्रो यहाँ चाहिँ अपाङ्गता मैत्री भवन विगतमा नबनेको कारणले हामीले त्यो सेवा प्रवाह गर्न सकेका छैनौँ। अर्को सँगसँगै हामी चाहिँ सबैभन्दा तल्लो तहमा बसेर ज्येष्ठ नागरिकलाई, अपाङ्गता भएका व्यक्तिहरूलाई, अन्य बालबालिकाहरूलाई पनि तलै बसेर सेवा प्रवाह गर्नुपर्ने, तर यो हाम्रो कार्यालयको संरचना तल बसेर हामीले चाहिँ सबै नागरिकलाई सेवा दिने अवस्था पनि नभएको कारणले हामीले तेस्रो तलामा बस्नु परेको छ। यहाँका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले दुई तला तिन तलासम्म चढ्नुपर्ने बाध्यात्मक अवस्था पनि छ। कतिपय सन्दर्भमा कोही त्यसरी आउन सक्नुहुन्न भने, त्यस्ता नागरिकहरू आउनुभयो भने तल चाहिँ हामीलाई बोलाउनु होला, हामी चाहिँ तल झर्छौँ, उहाँहरूलाई चाहिँ तलै झरेर त्यहाँ बसेर सेवा प्रवाह गर्छौँ पनि भनेर हामीले भनिरहेछौँ। तर एकाध पटक भन्दा धेरै तलबाट माथि बोलाउन पनि आउनुहुन्न, हामीलाई सूचना पनि हुँदैन। ज्येष्ठ नागरिकहरू लट्ठी टेकेर, अपाङ्गता भएका व्यक्तिहरू एकदम पीडादायी अवस्थाले आउनु भएको छ, त्यसैले अब मैले हजुरलाई चाहिँ देख्नु भएको छैन भनेर ढाँटेर हामीले एकदमै तलै बसेर एकदम सेवा गर्नुभएको छ भनेर झुट बोल्न म चाहन्न। हामीले हाम्रो तहबाट चाहिँ गर्ने कोसिस गर्दा गर्दै पनि यो विभिन्न कारणले चाहिँ हामीले त्यो ढङ्गले सेवा प्रवाह गर्न सकेका छैनौँ। अर्को हाम्रो कृषि शाखा, महिला शाखा र पशु सेवा शाखा चाहिँ हाम्रो अहिले अपाङ्गता मैत्री भवन बनेको छ। त्यो भवनमा चाहिँ हामी सेवा प्रवाह गर्दाखेरि नागरिकलाई तलै झरेर अपाङ्गता मैत्री, ज्येष्ठ नागरिक मैत्री र अन्य गर्भवती महिलाहरू आउनुभयो भने पनि उहाँहरूले चाहिँ सहज ढङ्गले सेवा पाउने अवस्था छ त्यो तिनवटा कार्यालयको हकमा। अन्य सेवा लिन आउनलाई चाहिँ अलिकति उहाँहरूले दुखै पाउनु भएको छ र हामी जनप्रतिनिधिहरू, नगर प्रमुख, उपप्रमुख, हामीले पनि माथि तिन तला माथि बस्नुपर्ने बाध्यात्मक अवस्था छ। हामीले चाहिँ अहिले हजुरले भनेकै भाषामा चाहिँ डोलो डोलो नै हामीले सेवा गरेका छौँ, अलगै गरेका छैनौँ।
त्यही त, खोटाङ स्थित यहाँले नेतृत्व गर्नुभएको यो नगरपालिका होइन, दिक्तेल, रूपकोट, मजुवागढी नगरपालिका, सदरमुकामको नगरपालिका पनि हो। सदरमुकाम यस्तो ठाउँमा छ कि एकदम अग्लो स्थानमा छ र धेरै जस्तो पहाडी भूभागहरू पर्दछ नगरपालिकाले समेटेका स्थानहरू होइन। अनि वडा तहमा पुगेर वडा वडाका व्यक्तिहरू नगरपालिकासम्म आएर काम लिनलाई अलिकति अप्ठ्यारो पनि छ, किनकि कतिपय ठाउँमा सडक छ, कतिपय ठाउँमा चाहिँ त्यही सडक पनि छैन होइन। सदरमुकामसम्म आइपुग्नलाई निकै कठिन जस्तो पनि देखिन्छ। यसमा जस्तो सरकारी संयन्त्रबाट काम लिन गाह्रो छ भन्ने भ्रमलाई कसरी चिन्नु भएको छ त?
पक्कै पनि यहाँले भन्नुभएको नीति नियम कानुन अप्ठ्यारो छ। हामी जनप्रतिनिधिहरू, राजनीतिक कर्मीहरू, सामाजिक मान्छेहरूले यो गरिदिनुहोस् भनेर आदेश दिन्छौँ, तर निजामती कर्मचारी या चाहिँ सरकारी सेवामा रहेका कर्मचारी ज्यूहरूबाट कानुन नियम प्रक्रिया नहेरिकन काम गर्नुहुन्न र गर्दाखेरि पनि कतिपय सन्दर्भमा हामीले जबरजस्ती काम गर्न लगाउँदा पनि मुद्दा परेर ती मुद्दामा चाहिँ असुलुपर गर्ने पनि त्यस्ता घटनाहरू पनि घटेका छन् र अख्तियारले पनि त्यसलाई चाहिँ छानबिन गरेको अवस्था छ। त्यस कारणले कानुनी प्रक्रिया त पुरा गर्नैपर्छ। अलिकति हाम्रो कानुन बनाउँदै अलिकति झन्झटिलो कानुन छ, सेवा प्रवाह सहज ढङ्गले हुँदैन। तथापि हामीले वडा वडामा पुगेर यो स्वास्थ्य शिविर, अपाङ्गता मैत्री कार्डहरू वितरण गर्दाखेरि नागरिकता वितरण गर्नलाई पनि हामीले विगतमा गयौँ, तर अहिले नेपाल सरकारको गृह मन्त्रालयबाट चाहिँ वडामा पुगेर कार्ड वितरण नगर्नु भनेर चाहिँ, यसरी नागरिकता वितरण नगर्नु भनेर चाहिँ उहाँहरूलाई निर्देशन आएको कारणले उहाँहरू जानुहुन्न। तर तिन दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालयबाट सिडिओ साहबलाई अनुरोध गरेर एकजना अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ, उहाँको नागरिकता बनाउनै पर्ने, अहिलेसम्म नबनाएको, उहाँलाई दिक्तेलसम्म ल्याउने अवस्था पनि छैन। पाकेकाको एकजना गिरी नाम गरेको युवकलाई चाहिँ उही घरैमा गएर हाम्रो नगरपालिकाको टिम, जिल्ला प्रशासनको टिम गएर हामीले सेवा प्रवाह गर्यौँ। हामीले हाम्रो हैसियतलाई भ्याउन सकुन्जेलसम्म कानुनी परिधिलाई पनि कतिसम्म आँखा निस्न सकिन्छ ती कुराहरूलाई ध्यान दिएर हामीले सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ। अस्ति भर्खरै स्वास्थ्य शिविर गऱ्यौँ, आँखाको शिविर गऱ्यौँ, अन्य विविध शिविरहरू चाहिँ हामीले गाउँ गाउँमा लगेर सहकार्य गरेर विभिन्न कार्यालयहरूका सेवालाई चाहिँ संयुक्त रूपमा हामीले दिने प्रयत्न गरेका छौँ। र यहाँले भन्नुभयो जस्तै हामी निर्वाचित भएर आउँदै गर्दा पाथेका, खार्मी, निर्माली डाँडा, डोर्पा वडा नम्बर 7 का चाहिँ 4-5 वडा चाहिँ वडा नम्बर 15 पनि 5 वडा चाहिँ यस्ता वडाहरू थिए जहाँ चाहिँ अब नागरिकहरू सदरमुकामसम्म या चाहिँ नगरपालिकासम्म आउन पनि बर्खाको समयमा कतै 2 घन्टा, कतै 3 घन्टा, कतै 1 घन्टा हिँड्नुपर्ने अवस्था थियो। तर हामी आइसकेपछि हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राखेर न्यूनतम 12 महिना चाहिँ गाडी सदरमुकामसम्म आयो भने, एम्बुलेन्स आयो भने सेवा प्रवाह गर्न नागरिकले सजिलोसँग सेवा लिन सक्नुहुन्छ भनेर हामीले त्यो प्रयत्न गरेर हामीले उच्च प्राथमिकतामा राखेर ती वडाहरूमा चाहिँ 12 महिना गाडी चल्ने व्यवस्था गर्यौँ। एकदमै ठुलो बर्सात भएपछि वडा चाहिँ गाडी गएन र त्यहाँका नागरिकहरूले 5 दिनसम्म चाहिँ पैदल हिँड्नुपर्ने, बिरामी हुँदाखेरि पनि डोलीमा बोकेर आउनुपर्ने अवस्था सिर्जना भयो। यो चाहिँ विपदको बेला परु काबुभन्दा बाहिरको विषय भयो। त्यस कारणले हर्षक चाहिँ न्यूनतम वडा लिएर नगरपालिकाको आवागमनमा चाहिँ शास्ति नहोस्, दुःख नहोस्, कमसेकम चाहिँ वडा कार्यालयसम्म एम्बुलेन्स आओस्, एम्बुलेन्स नगरपालिकासम्म आओस् भनेर सेवा प्रवाह गर्नलाई चाहिँ हामी एकदम दत्तचित्त भएर लागेका छौँ।
हजुर, जबसम्म सदाचार र पारदर्शितालाई अवलम्बन गरेर हामीले विकास प्रणालीमा जोड्न सकिँदैन तबसम्म विकासको लक्ष्य पनि हासिल गर्न सकिँदैन। यसमा सदाचार र पारदर्शितालाई कसरी सँगै लिएर काम गर्नुभएको छ त तपाईँको नगरपालिकामा?
यहाँले उठाउनु भएको एउटा महत्त्वपूर्ण विषय हो। विकासको विषयमा मेरो चाहिँ अरूभन्दा भिन्न मत छ, तर अब त्यो पनि कानुनी बाध्यताको कारणले हामीले अगाडि बढाउन सकेका छैनौँ। त्यो के भनेको भने विराटनगरमा बन्ने स्वास्थ्य चौकी भवन, विद्यालय भवन र अन्य सरकारी संरचनाहरू र हिमाल पहाडमा बन्ने संरचनाहरू सिमेन्ट, रड, बालुवा, गिटी प्रयोग गरेर बनाउनु पर्ने कानुनी व्यवस्था छ। अहिले इन्जिनियरहरूले अहिले कुनै संरचना यहाँ हिमालमा बनाउनु पर्यो भने पनि त्यही संरचनाको डिजाइन गर्नुहुन्छ। नेपाल सरकारका विभिन्न तालुकदार मन्त्रालयले पनि त्यस्तै डिजाइन गरिदिनुहुन्छ र हाम्रा यहाँ स्थानीय इन्जिनियरहरूले पनि त्यही गर्नुहुन्छ। तर मेरो मान्यता के हो भने विराटनगरमा बन्ने संरचना र हिमालमा बन्ने, पहाडमा बन्ने संरचना भिन्न हुनुपर्दछ। हिमाल पहाडमा स्थानीय स्रोत र सामग्रीहरू प्रशस्त छ, यहाँ बाँस छ, काठ छ, ढुङ्गा माटो छन्। भूकम्प प्रतिरोधी त्यस्ता संरचनाहरू बनाउनलाई सरकारले प्रोत्साहित गर्ने हो भने, कानुन बनाउने हो भने स्थानीय सिपको जगेर्ना पनि हुन्छ, स्थानीय व्यक्तिहरूले रोजगारी पनि पाउनुहुन्छ, यहाँको वातावरण र पर्यावरण मैत्री पनि हुन्छ, अनि त्यसले चाहिँ कम दाममा पनि बन्छ, हाम्रो परम्परागत सिपको पनि प्रवर्धन हुन्छ। तर अब सरकारले के गरिदिन्छ भने तैँले सिमेन्टकै बनाउनुपर्छ, तैँले रडै प्रयोग गर्नुपर्छ, तैँले गिटी र बालुवै प्रयोग गर्नुपर्छ भनेर जबरजस्ती गर्दाखेरि हाम्रो आम्दानी पनि अब यहाँ सीमित मात्रामा सबै अब सिमेन्ट बाहिरैबाट ल्याउनु पर्यो, रड बाहिरै जान्छ, अनि गिटी बालुवा पनि हाम्रो यहाँ सहज ढङ्गले पाइँदैन, इँटा यहाँ पाइँदैन। यी सबै कारणले गर्दा हामीलाई चाहिँ अत्यन्तै समस्या छ। त्यस कारणले त्यो विकास गर्दै गर्दा स्थानीय स्तरमा पाइने कच्चा पदार्थहरू, बाँस, काठ, अरू विभिन्न प्रकारका सामग्रीहरू छन्, ढुङ्गा, माटो, यी सबै संरचनाहरू बनाउने डिजाइन बनाइदियो भने स्वास्थ्यवर्धक पनि हुन्छ, वातावरण र पर्यावरण मैत्री संरचना पनि निर्माण हुन्छन्, आफ्नो स्थानीय स्रोत र सामग्रीको प्रयोग हुन्छ, यीका मान्छेले स्वरोजगार हुने मौका पाउँछन्। त्यस कारणले राज्यले यो नीति बनाउनु पर्दछ। यो नीति नबनाउन्जेलसम्म हामी समृद्धिको बाटोमा हामी पुग्न सक्दैनौँ। सदाचारको कुरा गरे पनि हामीले व्यवहारमा त्यसलाई सदाचारलाई चाहिँ हामीले व्यवहारमा प्रयोग गर्न सक्दैनौँ। यहाँको गर्मीको बेलामा त्यो सिमेन्ट र टिनको छानो तातो हुन्छ, त्यहाँका विद्यार्थीहरू बिरामी हुन सक्छन्, त्यहाँका ज्येष्ठ नागरिक बिरामी हुन सक्छन्। यहाँ के हो त, यहाँ चाहिँ माटोको खपटा हुन सक्छ, यहाँ चाहिँ तपाईँको एकदम आकर्षक ढुङ्गाहरू छन्, त्यो ढुङ्गाको चाहिँ छानो हुन सक्छ, खरको छानो हुन सक्छ। त्यस्तो स्थानीय स्रोत र सामग्रीलाई चाहिँ हामीले प्रवर्धन गर्यौँ भने मात्रै हामी चाहिँ विकास र समृद्धिमा पुग्न सक्छौँ। स्थानीय तहबाट हामीले प्रयोग गर्न खोज्दा पनि जबरजस्ती कानुनी बाध्यताले गर्दा हामीले यो प्रयोग गर्न सकेका छैनौँ। आज बिहान मात्रै सहरी विकास मन्त्रालयका माननीय मन्त्रीज्यूका सल्लाहकार सन्तोष पाण्डेजीसँग कुरो भएको थियो। हामीले चाहिँ नम्स बनाउने काम अन्तिम चरणमा छ। अब यो बाँसको नम्स बनिसक्यो भनेदेखि यो नम्सले चाहिँ हजुरको भोलिको दिनमा हामी बाँसका संरचना बनाउन सक्छौँ भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो।
हजुर, यसैमा फेरि मैले के थप्न खोजेँ यहाँले यो कुरो भन्दै गर्दाखेरि भने कतिपय पालिकाहरूमा अतिथि सत्कार खर्च, यातायात खर्च, त्यस्तै खाजा पानी खर्च अत्यधिक रूपमा बढेको भनेर देखाइएको छ के? यहाँले नेतृत्व गर्नुभएको यो दिक्तेल, रूपाकोट, मजगढी नगरपालिका जिल्लामा यो समस्या छ कि छैन?
होइन, अब मैले हजुरलाई चाहिँ एकदम इमानदारीपूर्वक भन्नुपर्छ, भोलिको दिनमा चाहिँ आउने कुरा हो, देखिने कुरा हो, हामीले छैन भन्दै गर्दाखेरि चाहिँ यो समस्या हुन सक्छ। तर अब हामीले के गरेका छौँ भने खाजा खर्चलाई एकदम कन्ट्रोल गर्नको लागि चाहिँ अनावश्यक खाजा नखुवाउने, अब एउटा तहभन्दा सचिवभन्दा तल्लो तहका कोही कर्मचारी आउनुभयो भनेदेखि उहाँहरूको चाहिँ हामीले अब खर्च नबेहोर्ने, होटलको बासको व्यवस्था नगर्ने भनेर हामीले भनेका छौँ। र अब पेट्रोल डिजेल यातायात खर्च दिने कुरामा पनि अब कुनै काममा हामीले बोलायौँ भने त हामीले यातायात खर्च दिनु पर्यो, नभएदेखि अरूलाई नदिने, तेल पनि नदिने। मैले आफूले व्यक्तिगत कुरा गर्नुहुन्छ भने मैले आफूले गर्दाखेरि चाहिँ मैले कसैले तेल माग्नु भयो भने कुपनको पछाडि अब कतिपय बाध्यता हुन्छ, मैले दिनै पर्ने पनि हुन्छ परिस्थिति। अनि ल तपाईँको नाम लेखेर, सम्पर्क नम्बर लेखेर, तपाईँको कुन प्रयोजनमा हो भनेर चाहिँ मैले चाहिँ दिने गरेको छु। त्यसकारणले एकदमै कन्ट्रोल गर्न खोजिएको छ। हामीले चाहिँ भत्ता पनि हामीले लिएका छैनौँ, त्यो ढङ्गबाट हामीले चाहिँ अब गरिरहेका छौँ, कोसिस गर्दछौँ। तथापि अलिकति ऊ भएको छ, केही न केही कन्ट्रोल गर्ने या चाहिँ केही न केही कम गर्ने कोसिस गरेका छौँ, तर पूर्ण रूपमा चाहिँ यो रोकिएको छ चाहिँ म भन्दिनँ। यहाँले भने जस्तै त्यस्ता समस्याहरू छन्, यसरी चाहिँ
अब यसलाई न्यूनीकरणतर्फ लाग्नु पर्यो नि यहाँहरू चाहिँ त, होइन? नेतृत्वमा हुनुहुन्छ,
एकदम हल्का भन्दै गर्दा हामी न्यूनीकरण गर्छौँ। अब कति समयले साथ दिन्छ, अब यहाँ अब मैले स्पष्ट भन्दा कार्यले कति साथ छ, मैले चाहिँ मेरो कार्यकालभित्र मैले कति तलब भत्ता लिएछु, मैले कति गाडीको सुविधा प्रयोग गरेँ, मैले कति के मैले चाहिँ उपयोग गरेँ, घर भाडा कति लिएँ, बाहिर हिँड्दाखेरि मैले कति प्लेनको टिकट काटेँ भन्ने यी सबै विषयहरू चाहिँ पारदर्शीबाट ढङ्गबाट बाहिर ल्याउनु पर्दछ। हामी सबैले ल्याउँ, कर्मचारीदेखि हामी सबै जनप्रतिनिधि ल्याउँ, वडा अध्यक्षजीहरूले पनि ल्याउँ, उपप्रमुखजीले ल्याउँ, यो चाहिँ बाहिर ल्याउनु पर्छ भनेर मैले यहाँ भनिरहेको छु। म चाहिँ आफ्नो तर्फबाट आफूले गरेका कुराहरू सार्वजनिक गर्न चाहिँ इच्छुक छु, चाहन्छु, जिम्मेवारीमा छु भने मैले चाहिँ आफू पारदर्शी हुने कि नहुने र मेरा कार्यालयका मेरा माताका साथीभाइले पनि पारदर्शी हुनु
हजुर। अब मैले के थप्न खोजेँ यसैमा भन्दाखेरि, यहाँले कुनै समय चाहिँ बाँस सम्मेलन पनि खोटाङमा गर्नुभएको थियो, किनकि खोटाङमा बाँस प्रशस्त रूपमा पाइन्छ, होइन? बाँसबाट चाहिँ धेरै खालका कार्यहरू गर्न सकिन्छ, घरायसी कार्यहरू गर्न सकिन्छ, यसलाई फर्निचरमा पनि रूपान्तरण गर्न सकिन्छ। यहाँकै कार्यालयहरूमा पनि, यहाँको यो जुन चाहिँ दिक्तेल रूपाकोट मजगढी नगरपालिकाको कार्यालयमा पनि यो बाँसबाट निर्मित फर्निचरहरू निर्माण गर्नुभएको रहेछ। हामी कुनै समय चाहिँ रेडियो कार्यक्रम सञ्चालन गर्ने क्रममा यहाँको पालिकासम्म पनि आइपुगेका थियौँ, होइन? त्यहाँ जाँदाखेरि सबै बाँसका फर्निचरहरू हामीले देख्यौँ, टेबल कुर्सीदेखि लिएर, होइन? त्यसो भएको हुनाले बाँस सम्मेलन पनि गर्नुभयो, बाँसबाट उत्पादित वस्तुहरूको सदुपयोग कस्तो भएको छ र त्यसमा सिपलाई कसरी जोड्नु भएको छ र यसले पालिकाबाट चाहिँ के लाभ लिन सकेको छ, यो पनि सुनौ त छोटो रूपमा।
दुःखका साथ भन्नुपर्छ, म एकदम आफूलाई आत्मा गलामी पनि हुन्छ। हामीले यो बाँस सम्मेलन गर्यौँ, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बाँस भन्ने बित्तिकै दिक्तेल भन्ने देखिन्छ, कतिपय व्यक्तिहरूले मलाई मेयर भनेर पनि सम्बोधन गर्नुहुन्छ। नयाँ ठाउँमा जाँदाखेरि पनि तीर्थराज भट्टराई भन्दा मैले भने एकदम नयाँ ठाउँमा पनि तपाईँ बाँसको विषयमा हाम्रो अनशन बस्नुभएको हो भन्नुहुन्छ र हाम्रोमा प्रशस्त बाँस पनि पाइन्छ। तर एकदमै पीडादायी या दुःखदायी अवस्था के छ भने हामीले चाहिँ 4 महिना 5 महिना तालिम पनि दियौँ, सामानहरू उत्पादन गर्न खोज्यौँ, तर अब किन हो पनि नगरपालिकाको कमजोरी हो कि स्थानीयहरूको चासोको विषय नबनेको हो कि उत्पादनमा चाहिँ एकदमै कमी छ, त्यसो भन्दै गर्दा उत्पादनै भएको छैन भन्ने त होइन, तर जति माग अहिले राष्ट्रिय रूपमा चाहिँ हाम्रो नगरपालिकामा धेरै व्यक्तित्वहरूले चाहिँ बाँसका सामग्रीहरू माग्नुहुन्छ। दुःखका साथ भन्नुपर्छ, ती माग भए जति हामीले दिन सकेका छैनौँ। हामीले चाहिँ 4 महिना 5 महिनाको तालिम पनि दियौँ, त्यसपछि पछि पनि दियौँ, तर ज जसले तालिम दिनुभयो त्यो तालिम चाहिँ अब तालिमकै लागि मात्रै सीमित भयो, उहाँहरूले निरन्तरता दिनु भएन। अहिले 7-8 जनाले नियमित बनाइरहनु भएको छ फर्निचरहरू, उहाँहरूले बनाएका फर्निचरहरू अझै पुगेको छैन। यी पिक्कल बजारमै पनि माग बमोजिम सम्बोधन हुन सकेको छैन। तालिम दिँदाखेरि तालिम लिन आउनुहुन्छ तर सिक्नमा इच्छुक देखिनुहुन्न, त्यस कारणले अब गर्ने के एकदमै समस्या छ। अब यसमा हुन चाहिँ एउटा अलिकति समस्या के छ भने यो बाँसको काममा मेहनत धेरै छ, तर अब मेहनत अनुसारको आय कम छ। तर के हो भने अहिले पो कम छ, जब दिने पछि हामीले काम गर्दै गऱ्यौँ भनेदेखि त हात बस्दै जान्छ, काम गर्दै जान्छ। त्यसो भन्दै गर्दा 1,000-1,200-1,500 कमाउनलाई बाँसको काम गर्दा पनि कुनै समस्या छैन, न्यूनतम त्यति कमाउनलाई। तर एकैचोटि हामीले 5,000-10,000 या भने जस्तो हामीले एकै दिनमा कमाउन सकेनौँ होला, अहिले यति धेरै माग छ हजुरलाई चाहिँ एकदम यो लोकप्रिय रेडियो नेपालबाट भन्दै गर्दा मोरङको सिडियो साहबले एक डेढ महिना दुई महिना अगाडिदेखि मलाई नियमित फोन गर्नुभयो र मलाई मेरो उहाँसँग ज्ञान पनि होइन उहाँले चाहिँ दिक्तेलकै मलाई चाहिँ बाँसको फर्निचर चाहियो तपाईँको पालिकामा बनाएका फर्निचर चाहियो जस्तो भन्छ मेरो सिडियो कार्यालयमा चाहिँ विभिन्न खाले सामग्री फर्निचरहरू चाहिएको छ बनाइदिनु पर्यो भन्नुभयो मैले पटक पटक यहाँका साथीहरूलाई भने उहाँहरू चाहिँ हामी व्यस्त छौँ विराटनगर जान आउन हामी भ्याउँदैनौँ भन्नुभयो म विराटनगर जाँदा एकजना साथीलाई लिएर गएर नापेर त्यहाँ चाहिँ अब सिडियो साहबले देखाउनु भयो आफै घुमेर देखाउनु भयो सम्झौता गर्नुपर्छ भने नगरपालिकासँग गर्ने कि कुन संस्थासँग गर्ने तपाईँहरूले ती फर्निचर धमाधम बनाउनु केही संरचनाहरू बनाउनु छ फर्निसिङ पनि गर्न छ त्यो गर्नुहोस् म चाहिँ तपाईँहरूलाई छ सात महिनाको छ सातजनालाई रोजगारी दिन सक्छु यति धेरै काम छ जनजी आन्दोलनको बेलामा भत्किएका संरचनाहरू भग्नाशेष भएका छन् ती चाहिँ नयाँ संरचना बनाउनलाई पैसा पनि आएको छ राज्यलाई तलमासी नहुने गरी राज्यलाई चाहिँ व्यवहार ज्यादा व्यवहार नथपिने गरी प्रकृति र संस्कृति मैत्री फर्निचर विशेष गरी बाँसकै म प्रयोग गर्न चाहन्छु भनेर उहाँले चाहिँ भन्नुभएको थियो साथीहरू अब व्यावसायिक हुन सक्नु भएको छैन मैले भने जति चाहिँ अब यो दिन सकेका छैनौँ तथापि अब हामी कसरी प्रवर्धन गर्न सक्छौँ कसरी अरूलाई पनि अब सिपसँग जोड्न सक्छौँ कसरी हामी उत्पादनलाई बढावा दिन सक्छौँ भनेर हामी चाहिँ अब यो वर्ष पनि तालिम पनि दिने तालिमको लागि तालिम होइन उत्पादनमुखी तालिम दिनुपर्छ र भनेर हामी लागिरहेका छौँ हामीले हस्ताक्षर पनि गरायौँ धेरै तालिम भयो यहाँ चाहिँ दैनिक तालिम हुन्छन् सयौँ वर्षदेखि जीविसदेखि तपाईँको पञ्चायत कालदेखि तालिम भयो तर तालिम करोडौँ अरबौँ रुपियाँको तालिम त्यसैभरि भइसक्यो वर्षे पिछे हुन्छ तर उपलब्धिविहीन तालिम भयो परिणाममुखी तालिम गराउँ भनेर हामीले भनिरहेका छौँ मैले हजुरलाई एकदम दुःखका साथ भने जति माग छ माग बमोजिम हामीले पठाउन सकेका छैनौँ त्यसै भएर त हाम्रो पठाएकै छैन भने चाहिँ एडिबीले पनि हामीलाई चाहिँ बाँसका जराबाट चाहिँ रेल पान्डा बनाइदिनुहोस् भन्नुभयो हामीले त्यहाँ दियौँ अरू अरू विभिन्न ठाउँमा विभिन्न कार्यालयबाट माग गरिरहनु भएको छ काठमाडौँ विश्वविद्यालयबाट 500 चाहिँ यो भित्र राख्ने डस्टबिन बनाइदिनुहोस् भन्नुभएको थियो त्यो चाहिँ हामीले बनाउन सकेका छैनौँ
हजुर अनि यसमा जस्तो खोटाङ स्थित दिक्तेल रूपाकोट मजगढी नगरपालिका क्षेत्र कृषिका लागि उर्वर मानिन्छ उत्पादन पनि बढी नै हुन्छ होइन तर पहाडी भिरालो जमिन भए तापनि होइन तर चाहिँ उत्पादन चाहिँ बढी देखिन्छ र त्यहाँका कृषकहरू पनि निकै मेहनती देखिन्छ तर कृषकहरूले गरेको उत्पादनलाई चाहिँ बाँदरले खाइदिने र बाँदरले एक किसिमको कृषिमा अलिकति आतंक मचाएको जस्तो देखिन्छ यसलाई नगरपालिकाले बाँदर आतंकलाई हटाउनलाई र बाँदरले कृषि उपजहरूले जुन किसिमको नोक्सानी पुर्याएको छ नि त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाका केही थप कार्यक्रमहरू पछिल्लो पटक ल्याउनु भएको छ
हामीले यही आर्थिक वर्षमा बजेट विनियोजन गर्दाखेरि हामीले 45 लाख रुपियाँ बजेट विनियोजन गरेका छौँ 15 वार्ड छन् ती 3 लाखको दरले हामीले बजेट विनियोजन गरेका छौँ जसमा हेरालु राख्नेदेखि लिएर कार्यविधि बनाएर हामीले अगाडि बढ्ने भनेका छौँ प्रक्रिया पनि अगाडि बढाएका छौँ अब विगतमा पनि बाँदर थिए बाँदर नभएको होइन भरुवा बन्दुक थियो मान्छेहरूले चाहिँ अलिअलि लुकीचोरी मार्थे पनि अहिले पछिल्लो समय यो द्वन्द पछाडि चाहिँ अब घरेलु हतियारहरू नभएको कारणले बाँदर मार्दैन र वास्तवमा भन्यो भने बाँदर मार्न पनि पाइँदैन यो कानुनी रूपमा पनि मार्न पाइँदैन मार्नु पनि हुँदैन म पनि यो मान्यता राख्छु तर अब हजुरले भने जस्तै अहिले बसाइँसराई चाहिँ रामेछाप पछाडि दोस्रोको जिल्लाको रूपमा हाम्रो खोटाङ बजार छ र प्रमुख बसाइँसराईको कारण मध्ये एउटा चाहिँ बाँदर पनि हो सबैलाई के हो भन्दिनँ बाँदर पनि हो यहाँले भने अहिले चाहिँ अब धेरै नागरिकहरू चाहिँ मकैको बोट समाएर बस्नुपर्ने हुन्छ महिला केटाकेटीलाई ज्येष्ठ नागरिकलाई त बाँदरले चाहिँ अब टोक्छ पनि अस्ति भर्खरै हलेसीमा चाहिँ एकजनालाई त्यस्तै घटना घट्यो र टोकेर अब लड्नु पनि भयो र मतलब यस्ता घटनाहरू भनेका छन् यो बाँदरको कसरी समाधान होस् भनेर मेरो चाहिँ विभिन्न सातबुँदे मागहरू मध्ये चाहिँ नेपाल सरकारसँग आमरण अनसन बस्दा बाँदरको समस्या समाधान गर्नको लागि पनि कानुन संशोधन गरेर उपयुक्त व्यवस्था गरेर सङ्घीय सरकार प्रदेश सरकार स्थानीय सरकार र स्थानीय नागरिकको साझेदारीमा योजना बनाएर चाहिँ यो बाँदर हाम्रोमा बाँदरको समस्या होला काहीँ दुम्सीको समस्या छ काहीँ बनेलको समस्या छ काहीँ नीलगाईको समस्या छ यी विभिन्न समस्याहरूलाई समाधान गर्न राज्यले नीति कानुन बनाओस् र प्रभावकारी ढङ्गबाट यसको व्यवस्थापन गर्नुपर्छ अन्यथा हाम्रा गाउँहरू हाम्रा भूगोलहरू रिचिने छन् र भोलि चाहिँ यो वन्यजन्तुको वासस्थानको रूपमा परिणत हुन्छ अहिले पनि अब त्यस्तै अवस्था छ यसलाई अलिकति प्रभावकारी ढङ्गले गर्न सकिन्छ कि भनेर हामीले 45 लाख रुपियाँ छुट्याएर अनुरोध गरेका छौँ अस्ति भर्खरै पनि म केही समय अगाडि काठमाडौँ आउँदाखेरि वन मन्त्रालय कृषि मन्त्रालयमा कुरा गरेर एउटा चाहिँ वन्यजन्तु समस्या समाधान समिति पनि बनेको छ त्यो समितिले काम गरिरहेको छ र अहिले मैले अस्ति बजेट भाषण सुन्दै गर्दा सङ्घीय सरकारले 41 करोड हाराहारी चाहिँ बाली नाली व्यवस्थापनको लागि बजेट छुट्याएको छ भन्ने चाहिँ आएको छ र सम्भवतः हामीले 45 लाख छुट्याएका छौँ सङ्घीय सरकारले पनि यसमा केही बजेट थप गर्छ उसले पनि कार्यविधि बनाउँछ र नागरिकका समस्यालाई चाहिँ जरैबाट समाधान गर्नको लागि सङ्घीय सरकार प्रतिबद्ध छ हामी पनि प्रतिबद्ध छौँ र जसमा नागरिकको पनि प्रत्यक्ष सहभागिता र लगानी हुन जरुरी छ। नभएदेखि
हजुर, जस्तो कृषिका विभिन्न खालका उपजहरू लगायत दुग्धजन्य उत्पादनले पनि यहाँको यो पालिका आत्मनिर्भरतामा चाहिँ छ होइन, यसले जस्तो निर्वाहमुखीबाट जीवन स्तर उकास्नका लागि नगरपालिकाले केही कार्यक्रम पनि ल्याएको छ कृषिको क्षेत्रमा।
प्रशस्तै हामीले ल्याएका छौँ, रोमा चाहिँ 15 लाख भन्दा बढी पौधाहरू कफीका बिरुवाहरू हामीले उत्पादन गर्यौँ, नर्सरी बनाएर अहिले धमाधम रोप्ने काम अब लगभग अन्तिम चरणमा छ। यही वर्ष मात्रै हामीले 12-14 लाख जति हामीले कफीका बिरुवाहरू पनि रोप्यौँ। हामीले किबीलाई त्यसै गरी विकास गरेका छौँ, किबीको यहाँ हामीले जुस उद्योग पनि हामीले स्थापना गरेका छौँ, काष्ठफलको वैकल्पिक बालीको रूपमा काष्ठफललाई पनि हामीले रोपेका छौँ। र जहाँसम्म भैँसी गाई प्रवर्धन पाडापाडी प्रवर्धन भनेर हामीले काम पनि गरेका छौँ, कतिपय सन्दर्भमा हाम्रो अलिअलि आलोचना पनि भएको छ, यो वितरणमुखी कार्यक्रम भयो भनेर आलोचना पनि भएको छ। त्यस कारण हामीले प्रवर्धन गर्न खोजेका छौँ। जबसम्म नागरिकले मैले आफ्नो राज्यको पैसा मात्रै होइन आफूले मेहनत पनि गर्छु, आफूले योगदान पनि गर्छु र सँगसँगै प्रवर्धन गर्छु र आत्मनिर्भर हुन्छु भन्ने नसोचुन्जेलसम्म राज्यले मात्रै चाहेर केही हुन सक्दैन। सबैलाई म गोलमटोल भन्न सक्दिनँ, कतिपय सन्दर्भमा यहाँ योजना माग्न आउनुहुन्छ, कतिपय यहाँ विभिन्न प्रकारका माग लिएर आउनुहुन्छ, कतिपय व्यक्तिहरू चाहिँ झोलामा मात्रै कागज बोकेर यहीँ बजार फेरीमा बसेर होटलमा बसेर कागज बनाएर त्यसो खालको विकास गर्नुहुन्छ। त्यस कारणले चाहिँ अब त्यस्ता व्यक्तिहरूको पहिचान गरेर हामीले उत्पादनमा आधारित भएर जस्तै एक मुरी तोरी बनायो भने उहाँहरूलाई चाहिँ प्रति किलो कति पैसा दिने हो, त्यसको मार्फत चाहिँ हामीले के दिने हो, त्यो ढङ्गले चाहिँ हामीले गर्ने गर्दछौँ। वितरणमुखी हामीले चाहिँ योजनाहरू अनुदान वितरण गर्न चाहिँ हामीले हामी निर्वाचित भएर आउने बित्तिकै बन्द गरेका छौँ र हामीले कस्तोलाई चाहिँ हामीले यो दिएका छैनौँ भन्दा हामीले दिएका छौँ, तर हामीले कस्तो खालको चाहिँ हामीले वितरण गरिरहेछौँ भने प्रदेश सरकारले सङ्घीय सरकारले अनिवार्य वितरणै गर्नु, त्यस्ता कार्यक्रमलाई वितरण गर्नु भन्छ, सूचना निकालेर त्यसलाई त्यस्ता कार्यक्रम चाहिँ गऱ्यौँ हामीले वितरण गरिरहेका छौँ। तर नगरपालिकाकै बजेटबाट चाहिँ वितरणमुखी होइन उत्पादनमा आधारित सहयोग गर्नुपर्छ भनेर त्यो ढङ्गबाट हामीले चाहिँ गरिरहेका छौँ।
जस्तो कृषिकै कुरा गर्नुभयो यहाँले होइन, यहाँको नगरपालिका पूर्व दक्षिण भागतिर पर्ने टेम्के मयुङ होइन, जुन चाहिँ पर्यटनको प्रमुख आधारको रूपमा रहेको छ भने यहाँको नगरपालिकाबाट फेरि यता हलेसी तुवाचुङ नगरपालिका पनि जोडिएको छ है। हलेसी तुवाचुङ नगरपालिका जुन चाहिँ हलेसी महादेव मन्दिरबाट करिब 32-35 किलोमिटरको पक्की सडक खण्डमा चाहिँ यहाँको दिक्तेल यो चाहिँ सदरमुकाम होइन त्यहाँ आइपुगिन्छ, जुन चाहिँ नगरपालिका रहेको छ है। अब पर्यटनका सम्भावना पनि प्रशस्त छन् किनकि त्यो अग्लो डाँडाबाट हिमालहरूको लस्कर पनि श्रृङ्खलाहरू पनि राम्रोसँग देख्न सकिन्छ, कृषि पर्यटनलाई पनि बढाउन सकिन्छ, पद्मार्गको पर्यटनलाई पनि बढाउन सकिन्छ, पर्यटकहरू आए भनेदेखि चाहिँ त आमदानीको स्रोतहरू पनि बढ्दछ। यतातर्फ नगरपालिकाले कसरी काम गरेको छ छोटो रूपमा भनिदिनुहोस् त।
हामीले पक्कै पनि यो गरिरहेका छौँ। 3 वर्ष अगाडि हामीले अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गऱ्यौँ, सम्भवतः नेपालमा 52 वटा देशका चित्रकारले बनाएका चित्रहरू हाम्रो नगरपालिकासँग सुरक्षित छ। नेपालको कुनै पनि सरकारी निकाय कसै सम्बन्धी छैन भनेर म दावा गर्न चाहन्छु। त्यो पनि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हामीले गरेका थियौँ। 2 वर्ष अगाडि हामीले माघको 1 र 2 गते नयाँ वर्षको अवसरमा रेड पाण्डा थार सम्मेलन गऱ्यौँ। रेड पाण्डा थार रुट प्रवर्धन गरेर मुन्दुम ट्रेलसँग जोड्नलाई चाहिँ हामीले पर्यटन प्रवर्धन गर्ने पर्यटन र विकास गर्ने कोसिस गऱ्यौँ। र यहाँ कालिका भगवती मजुवागढी माथि हामीले विकास गर्नलाई विभिन्न संरचनाहरू बनाइरहेका छौँ। जगतगुरु र काली बाबाले हलेसीको दर्शन गरिसकेपछि कालिका भगवतीको दर्शन गरिएन भने यात्रा अपुरो हुन्छ, त्यो कर्म अपुरो हुन्छ। जो कुरा चाहिँ काली पुराण र शिव पुराणमा यति श्लोकको यति दफामा उल्लेख गरिएको छ भनेर उहाँहरूले चाहिँ स्पष्ट रूपमा भन्नुभएको छ। र अहिले हजुरले र मैले कुरो गरिरहँदाखेरि अहिले चाहिँ नेपालका वरिष्ठ मूर्तिकारहरू यहाँ आउनु भएको छ र उहाँले चाहिँ हाम्रै सासु खोलामा फ्याँकिएका ठुल्ठुला 4-5 फिटका मूर्तिहरूलाई ल्याएर मूर्तिलाई विभिन्न आकृति दिएर यो चाहिँ मूर्तिकलाको विकास चाहिँ गर्नको लागि चाहिँ यो हामी मजुवागढीमा कालिका भगवतीको पेरिफेरीमा लगेर हामी राख्छौँ र त्यसलाई चाहिँ यो चाहिँ पर्यापर्यटनको विकासको लागि मूर्तिकलाको संस्कृतिको विकासको लागि सभ्यताको विकासको लागि हामीले यो काम गरेका छौँ र हामीले चाहिँ त्यसरी गरिरहेका छौँ र हामी पर्यटनलाई र पनि त्यसरी जोड्न खोजिरहेका छौँ।
हजुर, अब हामी कुराकानीको अन्त्यतिर पनि आउँदैछौँ होइन, पर्यटनका कुराहरू पनि रहे हैन। यहाँले गर्दै रहेको सबैभन्दा उल्लेख्य काम के हो जुन पालिकावासीले सधैं अनुभूत गर्न र सम्झिरहन सक्छ?
भौतिक संरचना काम त हामीले अप्रशस्तै गरेका छौँ। बजार ढलान भएको थिएन, हिलामे थियो, यहाँ खेत रोप्न चाहिँ तयार हुनुहुन्थ्यो बजारमा, हामीले त्यो ढलानको काम गरेका छौँ। पाथेका खार्मी अघि पनि मैले भने त्यहाँ चाहिँ बर्खाको समयमा नागरिकहरू सदरमुकाम आउँदाखेरि नगरपालिका आउँदाखेरि चाहिँ 3 महिना 4 महिना पैदल हिँड्नु पर्ने अवस्था थियो। त्यस पछाडि हाम्रो यो गाईघाट जानको लागि खानी डाँडाबाट चाहिँ रेग्मी तारको बाटो खोल्नको लागि नगरपालिकाले गौरवको योजना बनाएर हामीले चाहिँ कार्यक्रम गऱ्यौँ र हामीले चाहिँ त्यो ढङ्गबाट विकासलाई चाहिँ अगाडि बढ्यौँ। 4-5 काम छन् जो काम चाहिँ यो अत्यन्तै महत्त्वपूर्ण काम छ, हामीले त्यो ढङ्गबाट विकास गरिरहेका छौँ, गऱ्यौँ र भोलिका दिनमा पनि पक्कै नागरिकले सम्झिनुहुनेछ। अहिले तत्काल रहँदाखेरि जिम्मेवारीमा रहँदा नागरिकबाट आलोचना हुन्छ, तर भविष्यमा चाहिँ वास्तवमा यी महत्त्वपूर्ण कामहरू गरे भनेर चाहिँ उहाँहरूले पक्कै पनि भन्नुहुन्छ।
शिक्षा र स्वास्थ्यलाई पनि सँगै लिएर हिँड्नु भएको छ, सुधार आएको छ यहाँले नेतृत्व गरिसकेपछि पालिकामा?
हजुर, अब शिक्षा र स्वास्थ्य पनि हामीले सँगसँगै लिएर हिँडेका छौँ र हामी आइसकेपछि शिक्षामा हामीले प्रशस्त बजेट बढाएका छौँ। शिक्षामा चाहिँ विभिन्न तालिम गोष्ठीहरू गरेका छौँ र कोशी प्रदेशमै पहिलो हाम्रो नगरपालिका हुन सक्दछ। हामीले प्रधानाध्यापकहरूको खुला परीक्षाबाट 5 वर्षमा चाहिँ प्रधानाध्यापकको परीक्षा दिनुपर्छ भन्ने भनिएको छ। यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ हामीले गत वर्ष परीक्षा गराएर हामीले प्रधानाध्यापकको नियुक्ति गरेका छौँ। यद्यपि सबै ओडामा रहेका विद्यालयहरूमा विविध कारणले चाहिँ पुरा हुन सकेन, तर पनि हामीले चाहिँ त्यो ढङ्गबाट चाहिँ हामीले गरेका छौँ।
जाँदा जाँदै हामीले खोजेको सुशासन र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ? नागरिकको सहभागिता वा नेतृत्वको इच्छा शक्तिबाट तपाईँको अनुभवले के भन्छ त? जाँदा जाँदै
होइन, मेरो अनुभवमा चाहिँ नागरिकको सहभागिता बिना कुनै पनि विकास चाहिँ दीर्घकालीन विकास सम्भव छैन। नागरिकको सहभागिता जरुरी छ र स्थानीय नागरिकहरूको सहभागिता सँगसँगै स्थानीय स्रोत र सामग्रीहरूको परिचालन चाहिँ अत्यन्तै जरुरी छ। स्थानीय स्रोत र सामग्रीको परिचालन हामीले गर्न सकेनौँ भने जतिसुकै विकासको कुरा गरे पनि जतिसुकै समृद्धिको कुरा गरे पनि यो खोक्रो नारा मात्रै हुन्छ। त्यसैले हामीले नागरिकको सहभागिता र स्थानीय स्रोत र सामग्रीको प्रयोग गर्नको लागि सरकारले नीतिगत व्यवस्था गर्न जरुरी छ। नीतिगत व्यवस्था नगर्दाखेरि हामीलाई काम गर्न अप्ठ्यारो छ। अहिले मैले र हजुरले कुरो गरिरहँदाखेरि यहाँ मैले यहाँ बाँसका फर्निचरहरू राखेको छु, यहाँ स्तनपान कक्ष बाँसकै हामीले बनाएका छौँ, तर यो बजेट विनियोजन गर्नको लागि नीति नभएको कारणले कार्यालयले मानेन, यहाँका कर्मचारी पनि भएन। त्यस कारणले अब यो चाहिँ सरकार नै कानुनी व्यवस्था, सरकारी कार्यालयमा सबैतिर स्थानीय स्रोत र सामग्रीहरू प्रयोग गर्ने गरी फर्निचर प्रयोग गर्छु, त्यहाँको दराज प्रयोग गर्छु, त्यहाँका टेबल कुर्सी प्रयोग गर्छौँ, त्यहाँका आवश्यक सामग्री प्रयोग गर्छौँ भनिदिनु भयो भनेदेखि स्थानीयले रोजगारी पनि पाउनु, त्यसको लागि नीतिगत व्यवस्था जरुरी छ। सरकारले नीतिगत व्यवस्था गरेन भनेदेखि समृद्धि चाहिँ यो कुरामा मात्रै हुन्छ, व्यवहारमा हुन सक्दैन भन्ने मेरो चाहिँ निष्कर्ष छ।
कुराकानीमा जोडिनु भयो दिक्तेल रूपाकोट मजगढी नगरपालिकाको समग्र विकास अवस्था, गर्दै रहनु भएको काम र त्यसमा बाधा अडचन के छ, कानुनी बाटो के छ, होइन स्रोत र साधनले कतिसम्म भ्याउँछ र भ्याएसम्म कति गर्न सकिन्छ, यी इत्यादि कुराहरूमा रहेर हामीले कुराकानी गर्यौँ। यहाँले प्रदान गर्नुभएको समय र गर्नुभएको कुराकानीका लागि धेरै धेरै धन्यवाद छ।
यहाँ पनि धेरै धेरै धन्यवाद। अत्यन्तै यो महत्त्वपूर्ण प्रश्नहरू, यहाँका जिज्ञासा यहाँले राख्नुभयो। रेडियो नेपाल जस्तो नेपालको एकदम प्रबुद्ध चाहिँ सबैभन्दा पुरानो हाम्रो लोकप्रिय रेडियोबाट चाहिँ मलाई आफ्ना कुराहरू यहाँ नागरिकले उठाउने विषयवस्तुहरू, समृद्धिका विषयवस्तुहरू, सुशासनका विषयवस्तुहरू सोधेर मैले चाहिँ स्वस्थ हुने मौका दिनुभयो। हरि सर लगायत रेडियो नेपाल परिवारलाई म नगरपालिकाको तर्फबाट, व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। धन्यवाद दिन चाहन्छु।
दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले सुशासन तथा समृद्धिको कार्यमा जसरी काम गरेको छ त्यो स्थानीय वासीका लागि निकै उपलब्धि तथा सराहनीय कार्य हो। तर यति कार्यले मात्र स्थानीय समृद्धि पूरा हुँदैन, अझ थप विकास तथा सरकारी सेवा प्रवाहलाई छिटो र द्रुत गर्न सक्ने गरी स्थानीय सरकारले स्थानीयको विकासमा विकासको अपनत्व हुने गरी कृषि तथा पर्यटन र स्वास्थ्य तथा सामुदायिक विद्यालयको सुधारमा थप विकास गर्न सके स्थानीय वासीको रोजगार तथा कृषिमा भएको आत्मनिर्भरता मात्र नभई बाट व्यावसायिक लाभ लिन सक्ने कुरामा कसैको पनि दुई मत नहोला। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले नागरिक समुदायको गुनासोको आधारमा छोटो अवधिमा जे काम गर्न सक्यो त्यसमा नागरिकको सहयोग र समर्थनबाट नै सम्भव भएको देखिन्छ। त्यसैले पालिकाभित्र रहेका आफ्ना स्रोत साधनलाई समुचित उपयोग गरी रोजगार तथा आय आर्जनमा उल्लेख्य सुधार गर्ने गरी नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पालिकाले योजना तथा कार्यक्रम विस्तार गर्न सके दिक्तेलवासीको मुहार फेर्न सकिने कुरालाई कसैले पनि नकार्न सकिँदैन। आज हामीले खोटाङी स्थित दिग्दल रूपाकोट मजुवागढी नगरपालिकाको पछिल्लो विकास अवस्था बारे पालिकाका प्रमुख तीर्थराज भट्टराईसँग कुराकानी गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 बजे हामी अर्को विषय चर्चाका साथ आउनेछौँ। तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्यसँगै कार्यक्रम संचालक म हरिगिरी पनि बिदा हुन्छौँ। हवस्त, नमस्कार।